आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रेम को
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मती 10 अध्यायबाट शास्त्र अध्ययन गर्नेछौ, मनन गर्नेछौ। यहाँ हामी देख्छौ येशु प्रभुले आफ्ना 12 चेलाहरूलाई प्रचार गर्न पठाउनु हुँदा आश्चर्य कर्म गर्ने वा दुष्ट आत्मा निकाल्ने शक्ति र अधिकार दिएर पठाउनुहुन्छ। आउनुहोस् 10 अध्याय पद 1-4 हेर्दै अगाडि बढौ। उहाँले आफ्ना 12 चेलाहरूलाई बोलाएर अशुद्ध आत्माहरू निकाल्ने र हर प्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो। 12 प्रेरितहरूका नाम यी हुन्: पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकुब, र तिनका भाइ युहान्ना, फिलिप, बार्थोलोमै, थोमा, र कर उठाउने मती, अल्फायसका छोरा याकुब र थेदियस, सिमोन कनानी र यहुदी इस्करियोती, जसले येशूलाई पक्राइदियो। मित्र, यी तिनै हुन् जसले पछि गएर येशूले गर्नुभएको काम भन्दा ठूला ठूला काम गरे। अबदेखि यी 12 चेलाहरूलाई सिकाउनु र तालिम दिनु चाहिँ आफ्नो मृत्यु भन्दा पहिले येशूको मुख्य काम थियो। येशू प्रभुले आफैले पूरा संसारभरि प्रचार गर्न सक्नु भएन, तर यी चेलाहरूले गरे। अनि यी 12 जना चेलाहरू अरू मानिसहरूलाई चेला हुनलाई तालिम दिनेवाला थिए। यसरी नै संसारको हरेक देशमा ख्रिष्टको मण्डली स्थापित हुन गएको छ। उहाँले तिनीहरूलाई उहाँको नाममा प्रचार गर्न, हर प्रकारका रोग र दुर्बलता निको पार्न र उहाँको नाममा भूत निकाल्न उहाँकै अधिकार उहाँले तिनीहरूलाई दिनुभयो। ती भूतहरू शैतानका अशुद्ध दुष्ट आत्माहरू थिए, त्यसैका सिपाहीहरू थिए। ती 12 जना चेलाहरूको विभिन्न कामहरू मध्ये शैतान र त्यसका भूतहरूको अशुद्ध आत्माहरूको शक्तिमाथि विजय गर्नु चाहिँ एउटा मुख्य काम थियो। अनि 5-6 पदमा हामी पढ्छौ, येशूले यी 12 चेलाहरूलाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, अन्य जातिहरूका माझमा नजाऊ र सामारीहरूका शहरमा नपस, तर इसरायल जातिका हराएका भेडाहरू कहाँ जाऊ। आफ्ना चेलाहरूलाई प्रचार गर्न पठाउनु हुँदा येशूले तिनीहरूलाई यही आज्ञा दिनुभयो, अन्य जातिहरूको बाटोतिर नजाऊ र सामारीहरूको शहरमा नपस। परमेश्वरको योजना यो थियो कि पहिले येशू र उहाँका 12 चेलाहरूले इसरायल जाति अर्थात यहुदी जातिहरूलाई सुसमाचार सुनाउनु पर्छ। सुसमाचार सुन्न, ख्रिस्टमा विश्वास गर्न र उद्धार पाउन यहुदीहरूले पहिले नै मौका पाउन सकुन् भन्ने परमेश्वरको इच्छा थियो। त्यसपछि यहुदीहरूद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष हुन्छ भन्ने उहाँको आशा थियो। तर धेरै जसो यहुदीहरूले ख्रिस्टलाई इन्कार गरेका हुनाले मती 28 अध्याय अनि 19 पद अनुसार ख्रिस्टले पछि आफ्ना चेलाहरूलाई सबै देशका जातिहरूका पठाउनुभयो। 6-7 पदमा भनिएको छ, तर इसरायल जातिका हराएका भेडाहरूका जाऊ,
स्वर्गीयको राज्य नजिकै आइपुगेको छ भन्दै प्रचार गर। मित्र, परमेश्वरले पहिले अवसर यहुदीहरूलाई दिनुभएको थियो, अनि हामीले सात पदमा देख्छौ, स्वर्गीयको राज्य नजिकै आइपुगेको छ भन्दै प्रचार गर भनेर प्रभुले आफ्ना चेलाहरूलाई सिकाउनुहुन्छ। अनि आठ पदमा हामी पढ्छौ, बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठ रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल, तिमीहरूले सित्तैमा पायौ सित्तैमा देऊ। येशूले भूत निकाल्ने र रोगलाई निको पार्ने आफ्नो शक्ति ती पहिला चेलाहरूलाई दिनुभयो। मरेकाहरूलाई जीवित पार्ने शक्ति पनि उहाँले तिनीहरूलाई दिनुभयो। तिनीहरूले परमेश्वरको दया र अनुग्रह सित्तैमा पाएका थिए। अब तिनीहरूले यी आशिषहरू अरूहरूमा बाँड्नु परेको थियो। यदि हामी परमेश्वरका वरदानहरू आफ्नै लागि राख्न कोशिश गर्छौं भने उहाँले ती वरदानहरू हामीबाट फिर्ता लिन सक्नुहुनेछ। उहाँले हामीलाई क्षमा गर्नुभएको कारणले हामीले अरूहरूलाई क्षमा गर्नुपर्छ। उहाँले हामीलाई प्रेम गर्नुभएको कारणले हामीले अरूहरूलाई प्रेम गर्नुपर्छ। येशू र उहाँका चेलाहरूको निको पार्ने काम चाहिँ परमेश्वरको प्रेम र शक्तिको एउटा चिन्ह थियो। यस्तो आश्चर्य कामले यही प्रमाण दियो कि स्वर्गीयको राज्य साँच्ची नै शुरू भइसकेको थियो। जसरी येशूले गर्नुहुन्थ्यो त्यसरी उहाँका चेलाहरूले पनि गरे। जसरी उहाँका स्वर्गीय पिताले येशूलाई पठाउनु भएको थियो त्यसरी नै येशूले आफ्नो चेलाहरूलाई पठाउनु भयो। आजसम्म येशूको पछि लाग्नेहरूको निम्ति यो सत्य छ। नौ र दश पदमा, तिमीहरू आफ्ना पटुका, सुन, चाँदी र तामाका सिक्का नबोक, यात्राको निम्ति झोली, दुईवटा दौरा, जुत्ता, लौरो नल्याऊ, किनभने खेतालाले उसको भोजन पाउनु पर्दछ। जे जतिको खाँचो चेलाहरूलाई पर्थ्यो परमेश्वरले त्यतिसम्म पूरा गर्नुहुन्छ भनेर तिनीहरूले विश्वास गर्नु परेको थियो। रोटी, झोला र पैसा नलिनु भनी येशूले तिनीहरूलाई आज्ञा दिनुभयो। येशूले भन्नुभयो, खेताला आफ्नो भोजनको योग्य हुन्छ। येशूको भनाइको मतलब यो थियो, तिनीहरू परमेश्वरको आधारमा रहनु पर्दथ्यो, आश्रयमा रहनु पर्दथ्यो। अर्को शब्दमा, हरेक खाँचोको लागि परमेश्वरमा विश्वासद्वारा हिँड्नु परेको थियो। मित्र, यो कुराको याद राखौं कि जो उहाँप्रति विश्वासयोग्य छ उहाँ तिनीहरूप्रति विश्वासयोग्य हुनुहुन्छ। भजनकार भन्छन्, जवान सिंहलाई त हर्जा पर्छ र भोकाउँछ, तर जसले परमप्रभुको खोजी गर्दछन् तिनीहरूलाई कुनै उक्तम कुराको खाँचो पर्ने छैन। परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो पर्दैन। जवान थिए र म अहिले बुढो भएको छु, तैपनि धर्मात्मा त्यागिएको र तिनका सन्तानले भिख मागेको मैले देखेको छैन। पहिले उहाँको धार्मिकता र राज्यको खोजी गर, अनि सबै थोक तिमीहरूलाई थपिनेछ। एघार पदमा हामी पढ्छौ, जुन शहर कि गाउँमा तिमीहरू पस्दछौ त्यहाँ को योग्य छ भनी खोज, र त्यहाँबाट विदा नभएसम्म त्यही बस। चेलाहरू कुनै एउटा गाउँभित्र पसेपछि त्यहाँ तिनीहरूले एकजना योग्य मानिसलाई खोज्नु पर्थ्यो, अर्थात तिनीहरूले एउटा सोझो र परमेश्वरको भय मान्ने मानिसलाई भेटाउनु पर्थ्यो, जो तिनीहरूका प्रचार ग्रहण गर्न र तिनीहरूको सेवा सत्कार गर्न तयार थियो। यस्तो मानिसलाई भेटाएपछि तिनीहरू त्यस गाउँमा रहन्जेलसम्म त्यही मानिसको घरमा बस्नु पर्थ्यो। अझै सुविस्ताको डेरा पाउने आशाले तिनीहरूले एक घरबाट अर्को घरसम्म सर्नु हुँदैनथ्यो, नत्र त पहिलो मालिकलाई दुःख लाग्ने थियो। अनि बाह्र र तेह्र पदमा भनिएको छ, त्यो घर योग्य छ भने तिमीहरूको शान्ति त्यस घरमा आओस्, तर त्यो योग्य रहेनछ भने तिमीहरूको शान्ति तिमीहरूकै साथ फर्की आओस्। पद बाह्र र तेह्र अनुसार चेलाहरूले त्यस योग्य घरलाई अभिवादन गर्नु पर्थ्यो, अर्थात तिनीहरूले शान्तिको आशीर्वाद दिनु पर्थ्यो, तिनीहरूले त्यस घरमा परमेश्वरको शान्ति ल्याउनु पर्थ्यो। तर त्यो घर योग्य थिएन भने तिनीहरूले यो आशीर्वाद दिएका थिए त्यो तिनीहरूले फिर्ता लिनुपर्ने थियो। यस्तो घरमा परमेश्वरको शान्ति अब बस्ने थिएन। अनि चौधमा भनिएको छ, यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने त्यस घर अथवा शहरबाट निस्कन्दा आफ्ना खुट्टाको धुलो टकटकाइदियो। जुन गाउँ वा घरले चेलाहरूको प्रचार ग्रहण गरेनन्, तिनीहरूको स्वागत गरेनन्, त्यो घर र गाउँ अयोग्य थियो, र चेलाहरूले यस्तो घर वा गाउँको धुलो आफ्नो पाइलाहरूबाट टकटक्याउनु पर्दथ्यो। पैतलाको ढुलो टकटक्याउनु चाहिँ त्यस्तो अयोग्य घर वा गाउँका मानिसहरूलाई गभाइको लागि एउटा चिन्ह थियो, अर्थात तिनीहरूको विरूद्धमा एउटा इन्साफको चिन्ह। अनि पद पन्ध्र अनुसार, त्यस्तो ठाउँले सदोम र गमोरा भन्ने प्राचीन शहरहरूले भन्दा झन ठूलो सजाय पाउनेछ। जुन शहरलाई परमेश्वरले आगो र गन्धकले सर्वनाश पार्नु भएको थियो, सदोम र गमोराका बासिन्दाहरूले परमेश्वरले पठाउनुभएका दुईजना स्वर्गीय दूतहरूप्रति दुर्व्यवहार गरेका थिए। तर जुन गाउँलेहरूले ख्रिष्टका चेलाहरूलाई इन्कार गरे, अस्वीकार गरे, तिनीहरूले ख्रिष्ट परमेश्वरका पुत्र आफैलाई पनि इन्कार गरे। आजकल जब हामी विभिन्न ठाउँमा सुसमाचार प्रचार गर्छौं, यी 12 जना चेलाहरूलाई जस्तो थियो हामीलाई पनि त्यस्तै हुन्छ, जसले हाम्रो वचनको इन्कार गर्दछ। याद राख्नुहोस्, त्यो उहाँबाट इन्कार भएको छ। तिनीहरूले उद्धार पाउने मौका गुमाउँदछन्। तर जसले सुसमाचार ग्रहण गर्छन् तिनीहरू ख्रिष्टबाट पनि ग्रहण गरिएका हुन्छन्। तिनीहरूको परिवारमा उहाँ आउनुहुन्छ र उद्धार पाउँछन्। 16 पदमा भनिएको छ, हेर, म तिमीहरूलाई बुवासारका बीचमा भेडा जाई पठाइरहेछु, यसकारण तिमीहरू सर्पजै चनाखु र ढुकुर चाहिँ निर्दोष हौ। जब येशूका चेलाहरू प्रचार गर्न निस्के, तब तिनीहरू संसारको दृष्टिमा सुरक्षा नभएका भेडा जस्तै थिए। 19 अनुसार तिनीहरूसँग हतियार थिएन, पैसा थिएन, त्यसकारण तिनीहरूलाई सर्पजै चनाखु अर्थात सतर्क र ज्ञानी हुन आवश्यकता थियो। साथै परमेश्वरको सुरक्षा पाउनलाई तिनीहरू ढुकुर झैं निर्दोष अर्थात पवित्र र आज्ञाकारी रहन आवश्यकता थियो। जसले परमेश्वरको आज्ञा पालन गर्छ, परमेश्वरले त्यसको रक्षा गर्नुहुन्छ। बाइबलले भन्दछ, संग्राम परमेश्वरको हो अनि परमेश्वरले विजय दिनुहुन्छ। हामी चाहिँ उहाँको आज्ञाकारितामा, इच्छामा र पवित्रतामा जीवन जिउनु पर्छ। 17 पदमा पढ्छौ, तर मानिसहरूदेखि होसियार हौ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिदिनेछन् र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्। यस पदमा लेखिएको भविष्यवाणी येशूका पहिले 12 चेलाहरू र पाउलको जीवनमा पूरा भयो। प्रेरितहरूको कामको पुस्तकमा येशूको पछि लाग्नेहरूको सतावट र खेदोको बथान विस्तृत रूपमा लेखिएको छ। 18-20मा हामी पढ्छौ, तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुने खड़ा गराइनेछौ र तिनीहरू र अन्य जातिहरूको निम्ति साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन्, तब कसरी र के बोलाउला भनी फिक्री नगर, किनभने तिमीहरूले के बोल्नु पर्ने हो त्यही गढे तिमीहरूलाई बताइनेछ। किनभने बोल्ने तिमीहरू आफै हुने छैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ। ओ मित्र, यो कुरा ती चेलाहरूको निम्ति कति उत्साहको कुरा थियो। हामीले प्रचार गर्दा र सबै देशका जातिहरूलाई चेला बनाउँदाखेरि येशूले म तिमीहरूसँग छँदैछु भन्ने प्रतिज्ञा गर्नुभएको छ। उहाँको पवित्र आत्मा हामीसँग र हामीमा हुनुहुन्छ, र जब असजिला स्थितिहरू आउँछन्, उहाँका पवित्र आत्माले हामीलाई बोल्नुपर्ने शब्दहरू हामीलाई दिनुहुन्छ। लुका 12:12 भन्छ, त्यस्तै बेला तिमीहरूले के भन्नुपर्ने हो सो पवित्र आत्माले तिमीहरूलाई सिकाउनुहुनेछ। अनि यो कुरा प्राय सत्य परमेश्वरको सेवकले आफ्नो जीवनमा अनुभव गरेको कुरा हुनुपर्छ। अनि 21-22 ख्रिष्टको पछि हिँड्ने चेलाहरूले के कस्तो अरू मूल्यहरू चुकाउनु पर्नेछ भन्ने कुरा येशु ख्रिष्ट भन्नुहुन्छ। भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा छोरीलाई, र छोरा छोरीहरू आमा बाबुहरूका विरूद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन्। मेरा नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ। मित्र, यो चाहिँ ख्रिष्टको पछि लाग्ने सच्चा जनहरूको जीवनमा सामना गर्नुपर्ने परिणामहरू हुन्। अनि सत्य परमेश्वरमा विश्वासको कारणले आज हामी कतिजना विश्वासीले यो अनुभव बटुलेका छौं। कति देशहरूमा विश्वासको कारण आफ्नै परिवारले आफ्नै घरको सदस्यलाई मारेका पनि छन्, जेलमा हालेका छन्, घरबाट निकालेका छन्। अनि 23 पदमा हामी पढ्छौ, जब तिनीहरूले तिमीहरूलाई एउटा शहरमा सताउँछन्, तब अर्कोमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्रायलका सबै शहरहरू डोलिसकेका हुने छैनौ। येशूको पछि लाग्ने सबैजना खेदो सहन तयार हुनुपर्छ, तर तिनीहरूले अनावश्यक दुःख खोज्नु चाहिँ हुँदैन। येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो कि तिनीहरू एउटा शहरमा खेदोमा परे अर्को शहरमा भाग्नुपर्छ। तिनीहरू जोखिमबाट भाग्न सक्छन्, तर ख्रिष्टबाट र उहाँको सेवा र इच्छाबाट भाग्नु हुँदैन। तब येशूले भन्नुभयो कि मानिसको पुत्र आउन अघि अर्थात येशूको पुनरुत्थान नहुन्जेलसम्म उहाँका चेलाहरू कुनै रीतिले इस्रायलका सबै शहरहरू डुलिसकेका हुने छैनन्। येशू मृत्युबाट बौरी उठ्नु भएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो कि अब तिनीहरू इस्रायलमा मात्र होइन तर सबै देशका जातिहरूमा सुसमाचार प्रचार गर्नुपर्छ। अनि 24 र 25 पढ्छौं, चेला आफ्ना गुरू भन्दा र कमारो आफ्ना मालिक भन्दा श्रेष्ठ हुँदैन। चेला आफ्ना गुरू जस्तो र कमारो आफ्ना मालिक जस्तो हुनु यथेष्ट छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजीवुल भनेका छन् भने उनका परिवारहरूलाई झन कति बढी भन्लान्। कुनै चेला आफ्नो गुरू भन्दा ठूलो हुँदैन, यसकारण त्यसको गुरू खेदोमा परे भने अवश्य त्यो चेला पनि खेदोबाट उम्कने छैन। मालिक र उसको नोकरको अवस्था पनि उस्तै हुन्छ। यदि कुनै घरको मालिकलाई कसैले बालजीवुल अर्थात शैतान भन्छ भने ती मालिकका नोकरलाई पनि त्यसै भनिनेछ। येशूको पछि लाग्ने सबैलाई त्यस्तै हुनेछ। जसरी येशूले निन्दा र कष्ट भोग्नुभयो त्यसरी उहाँको पछि लाग्नेहरू सबैले भोग्नेछन्। अनि 26 पदमा हामी पढ्छौ, यसकारण तिनीहरूसँग नडराऊ, किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन। येशू आफ्ना चेलाहरूलाई भनिरहनु भएको छ, डराउनु पर्दैन, किनभने तिमीहरू परमेश्वरको काम गर्दैछौ, कसैले पनि सुसमाचारको काम रोक्न सक्दैन। अनि 27 पदमा, जे म तिमीहरूलाई अन्धकारमा भन्दछु त्यो तिमीहरूले उज्यालोमा भनिदेऊ, र जे तिमीहरूलाई तिमीहरूले कानमा सुन्छौ त्यो घरका धुरीहरूबाट प्रचार गर। ख्रिष्टबाट सुनेका कुरा खुलाम खुला प्रचार गर्नु चाहिँ चेलाहरूको मुख्य काम हो। अनि हरेक विश्वासी ख्रिष्टको साक्षी हुनुपर्छ। हामीले ख्रिष्टको ज्योति पाथीमुनि लुकाउनु हुँदैन। 28 पदमा भनिएको छ, तिनीहरूसँग नडराउ, जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैनन्, बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। चेलाहरूले कुनै पनि मानिसलाई डराउनु आवश्यकता थिएन, तिनीहरूले शैतानसँग पनि डराउनु पर्दैन, तिनीहरू परमेश्वरसँग मात्र डराउनु पर्छ। मानिसहरू र दुष्ट आत्माहरूले शरीरलाई मात्र नाश पार्न सक्दछ, तर परमेश्वरले चाहिँ मानिसको प्राण र आत्मालाई पनि शरीरलाई पनि नाश पार्न सक्नुहुन्छ। परमेश्वरले मात्र अनन्त जीवन दिन सक्नुहुन्छ र परमेश्वरले मात्र मानिसबाट अनन्त जीवन लिन सक्नुहुन्छ। मानिसको आत्मा जुन बेला नरकमा फालिन्छ त्यही बेला नष्ट हुन्छ, कारण नरकमा मानिसको आत्मा परमेश्वरबाट अलग गरिएको हुन्छ। ख्रिष्टमा विश्वास गर्नेहरू, कोही मानिससित वा कुनै प्रकारको विपत्ति र दुखित वा दुःखसित डराउनु पर्दैन, किनभने रोमी 8:35-38 अनुसार कुनै कुराले पनि तिनीहरूलाई परमेश्वरबाट अलग गराउन सक्दैन। अनि प्रभु निरन्तर भन्नुहुन्छ 29-31 पदमा, के एक पैसामा दुई भंगेरा बिक्दैनन्? ती मध्ये एउटा पनि तिमीहरूका पिताको इच्छा बिना भुइँमा खस्ने छैन। तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भंगेरा भन्दा बढ़ता मूल्यका छौ। मानिसको आत्मालाई नाश गर्ने शक्ति र अरू सबै किसिमका शक्ति परमेश्वरसँग छ, तर उहाँ सर्वशक्तिमान हुनुहुने मात्र होइन, उहाँ हाम्रा प्रेमी पिता पनि हुनुहुन्छ। तिनीहरूको मूल्य थोरै भए पनि अर्थात भंगेराको मूल्य थोरै भए पनि उहाँ हरेकको बारेमा वास्ता गर्नुहुन्छ। हाम्रा शिरका केशहरू कति छन् भन्ने कुरा उहाँलाई थाहा छ। हाम्रो जीवनको हरेक कुरामा उहाँले ध्यान लगाउनुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ, किनकि हामी उहाँका सन्तानहरू हौ। अनि 32 र 33 पदमा, यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ म पनि उसलाई स्वर्गीयमा हुनुहुने मेरो पिताको सामुने स्वीकार गर्नेछु, तर हरेक जसले मलाई मानिसहरूको सामुने इन्कार गर्छ म पनि उसलाई स्वर्गीयमा हुनुहुने मेरो पिताको सामुने इन्कार गर्नेछु। हामी यस पदबाट के बुझ्न सक्छौ भने हामी परमेश्वरको दृष्टिमा कोही पनि गुप्त ख्रिस्टियन हुन सक्दैनौ। जसले गुप्तमा मात्र ख्रिस्टलाई मान्दछ भने त्यो त्यति उचित छैन। हामीले मानिसहरूको सामु येशूलाई स्वीकार गर्नुपर्छ, नत्र भने न्यायको दिनमा येशूले परमेश्वरले हाम्रो विषयमा भन्नुहुनेछ, त्यस मानिसलाई म चिन्दिन। उद्धार पाउनको निम्ति आफ्नो मुखले ख्रिष्टलाई स्वीकार गर्नुपर्छ। हामी ख्रिष्टको पछि लाग्नेहरू हौ भनेर स्वीकार गर्न हामीलाई डर वा लाज लाग्छ भने वा उहाँलाई इन्कार गर्छौं भने न्यायको दिनमा ख्रिष्टले हामीलाई पनि खुलाम रूपले इन्कार गर्नुहुन्छ। मित्र, आज हाम्रो जीवनको अवस्था कस्तो छ? अनि 34 पदमा हामी पढ्छौ, म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान, शान्ति ल्याउन होइन तर तरवार चलाउनलाई म आएको हुँ। येशू चाहिँ मेलमिलाप गराउने हुनुहुन्थ्यो, तर उहाँ खास गरी मानिसहरूको बीचमा होइन तर मानिस र परमेश्वरको बीचमा मेलमिलाप गराउन आउनुभयो। यो चाहिँ विश्वासी र अविश्वासीको सम्बन्धको प्रसंगमा मैले भनेको हो। कुरा के भने सबै मानिसहरूले येशूमा विश्वास गर्दैनन्। सबै मानिस परमेश्वरमा मेलमिलाप राख्न राजी छैनन्। अर्थात धेरै जनाले पापको पश्चाताप गर्दैनन् र परमेश्वरबाट क्षमा पाउँदैनन्। ज जसले पश्चाताप गर्न र विश्वास राख्न मान्दैनन् तिनीहरूले सधैँ ख्रिष्टमा विश्वास गर्नेहरूको विरोध गर्छन्। येशूले भन्नुभयो, शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ। अर्थात मानिसहरूमा विभाजन ल्याउन उहाँ आउनुभयो। उहाँले विश्वास नगर्नेहरूलाई छुट्याउनु भएको छ। युहना 15:19 पदमा येशूले चेलाहरूलाई भन्नुभयो, तिमीहरूलाई संसारबाट मैले चुने, यसै कारण संसारले तिमीहरूलाई घृणा गर्दछ। अनि 35-36 पदमा हामी पढ्छौं, किनकि म मानिसहरूलाई उसका बाबुको विरूद्ध र छोरीहरूलाई उसकी आमाको विरूद्ध र बुहारीलाई उसकी सासूको विरूद्ध गराउन आए। मानिसका शत्रु उसको आफ्नो परिवार भित्रैका हुनेछन्। कुनै मानिसको आफ्ना परिवारभित्र विश्वास नगर्नेहरूले ख्रिष्टमा विश्वास गर्नेहरूलाई विरोध गर्छन् भनेर देखाउनलाई येशू मिका 7:6 पदमा भएको कुरा यहाँ दोहोर्याउनुहुन्छ। अनि 37 पदमा हामी पढ्छौं, जसले मलाई भन्दा बढी आफ्ना बाबु वा आमालाई प्रेम गर्दछन् त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ त्यो मेरो योग्यको हुँदैन। मित्र, ख्रिष्टमा विश्वास गर्ने धेरैजनाले विश्वास नगर्ने कठोर ढिट परिवारको विरोधको सामना गर्नुपर्छ र कतिले उनीहरूको दबावमा ल्याएर येशूलाई छोड्न लाउन सक्छन्। अनि उनीहरूलाई पनि केही गर्न र भन्न सक्दैनन्, किनभने आफ्ना परिवारलाई धेरै धेरै माया गर्छन् र उनीहरूलाई दुखित तुल्याउन चाहँदैनन्। त्यस प्रसंगमा आफ्नो विश्वासको निम्ति उनीहरूको विचारलाई र निर्णयलाई त्यागिदिन आफ्ना प्रिय परिवारलाई समेत छोड्न मंजूर हुनुपर्छ, किनकि येशूभन्दा ठूलो महत्वपूर्ण कुनै कुरा महत्वपूर्ण छैन। अर्को शब्दमा विशेष पहिलो प्राथमिकता प्रभुलाई हुनुपर्दछ। अनि 38-39 हामी पढ्छौ, जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन त्यो मेरो योग्यको हुँदैन। जसले आफ्नो प्राण जोगाउँछ त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ। मित्र, ख्रिष्टको पछि लाग्ने कुरा साधारण कुरा होइन, यो अति नै कठिनाईको कुरा हो। यसमा हामीले ठूलो मूल्य चुकाउनु पर्दछ, तर अन्त्यमा अति नै आनन्दित र हर्षित कुरा हो। अनि 40-42 पदमा हामी पढ्छौं, तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछन् र मलाई ग्रहण गर्नेले मलाई पठाउनु हुनेलाई ग्रहण गर्दछ। अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ। जसले यी सानाहरूमध्ये एउटालाई मेरो चेला मानेर एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु त्यसले आफ्नो इनाम कदापि गुमाउने छैन। मित्र, आज हाम्रो ख्रिष्टको कामप्रति, उहाँको काम गर्ने सेवकप्रति र उहाँका सन्तानहरूप्रति हाम्रो प्रतिक्रिया कस्तो छ याद राखौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-473-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।